यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कला र संस्कृतिका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ललितपुर र कैलालीमा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि। सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य सेवा विभागको आग्रह। सुशासन र अर्थतन्त्रमा सुधार ल्याउनु नै सरकारको प्राथमिकता भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र दक्षिण पूर्वी एशियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको भनाई। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला संस्कृतिका लागि उर्वर भूमि भएको बताउनु भएको छ। लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उद्गम स्थल भएको बताउनुभयो। वहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधीघरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीबाट 81 वर्षीय गौतमका मेरो इतिहास, नेत्रका 3 खण्ड काव्य र भूत पिचासका कथा कृति लोकार्पण गरिएको थियो। ललितपुर र कैलाली जिल्लामा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। ललितपुरमा 7 र कैलालीमा 3 जनामा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डाक्टर यदु चन्द्र घिमिरेले जानकारी दिनुभयो। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने भएकाले सरसफाई तथा स्वच्छ खाने पानीमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। उहाँले व्यक्तिगत सरसफाई व्यवहारमा लागू भएको नदेखिएको र कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिसहरू बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यस्तै हैजा लगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि दिशा पिसाब गरेपछि वा बालबालिकाको दिशा धोएपछि साबुन पानीले कम्तीमा 20 सेकेण्डसम्म मिचीमिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन ल्याउने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन आउने हुँदा सरकार हाल डिजिटल नेपाल बनाउने अभियानमा लागेको बताउनुभयो। मन्त्री गुरूङले पछिल्लो समय अनलाइन र अनलाइन टेलिभिजनहरूले संचारमाथिको विश्वसनीयतामा प्रश्न उठ्ने काम गरेकाले त्यसको अब नियमन र अनुगमन गर्ने बताउनुभयो। आजै एमाले मध्य नेपाल नगर कमिटी लमजुङद्वारा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले नेपाली कंग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरूरी रहेको बताउनु भएको छ। वीर अस्पतालको 135औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले वीर अस्पतालभित्रका सबै इकाईको समन्वय हुन आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा अपरेशनका लागि वर्ष दिन कुर्नु पर्ने बाध्यताको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले प्राप्त गरेको अधिकार खोज्ने जमर्को भए त्यसको प्रतिवाद गरिने बताउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान सभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोज्न नसक्ने उल्लेख गर्नुभयो। पछिल्ला दिनमा थ्रेस होल्ड बढ़ाएर साना पार्टीलाई निस्तेज पार्ने र तथाकथित रूपमा द्विदलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबरजस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यही मार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोशिश भइरहेको टिप्पणी गर्नुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियता जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ़ाउनुपर्ने आवश्यकता औल्याउनुभयो। एकीकृत समाजवादीका सम्मानित नेता झरनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखा परेको राजनैतिक आर्थिक सामाजिक समस्याको समाधान हुने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानून अनुसार अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। मानवाधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाण्डौले आज जोरपाटीमा आयोजना गरेको 27 साधारण सभामा उहाँले नेपाली कंग्रेस र एमाले बीच भएको सात बुधे समझदारी अनियमितताको अन्त्यका निम्ति भएको बताउनुभयो। उहाँले इमानदारीपूर्वक सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आज दोस्रो पटक मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री तामाङले आज नेपाली कंग्रेसका मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, सूरज चन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानून मन्त्री र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहका बीच प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनुभयो। यो सँगै बागमती प्रदेश सरकारको मन्त्री परिषद अब 14 सदस्यीय बनेको छ। शपथ ग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरू आफ्ना मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रूपन्देहीको तिनाउ नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका एक सृजना नगर स्थित आफन्तोकोमा गएका दुई बालक 12 वर्षीय विवश खत्री र 8 वर्षीय विप्रन पाण्डेको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ। हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र कलेजो फेल जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार पछिल्लो समय दक्षिण पूर्वी एसियाली मुलुकमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठूलो कारण बनेको छ। हेपाटाइटिस बी र सी संक्रमणले यस क्षेत्रको लगभग 75% मानिसहरूको कलेजो फेल हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रतिदिन 3,500 मृत्यु हुने र प्रत्येक दिन 6,000 हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन्। इजरायलले मध्य गाजा स्थित देर अल बलाह शहरमा रहेको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। घटनामा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायली सेनाले सो विद्यालयमा हमास लड़ाकाहरू लुकेर बसेकाले आक्रमण गरेको जनाएको छ। अक्टोबर 7 शुरू भएको इजरायल हमास युद्धका कारण 39,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। यसैबीच अस्ट्रेलिया, क्यानाडा र न्यूजील्याण्डले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अन्त्यका लागि प्यालेस्टिनी विद्रोही समूह हमाससँग वार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। यसका लागि आफ्नो प्रतिनिधि मण्डल छिट्टै रोम पठाउने उहाँले बताउनुभयो। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेद्वारीको आधिकारिक घोषणा गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा उम्मेद्वारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको, साथै हरेक मत कमाउन कड़ा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जीत हुनेछ, कमला ह्यारिसले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालको बैंकिङ क्षेत्रले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लचिलो र सकारात्मक भएको प्रतिक्रिया दिएको छ। नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हाल मुलुकको वित्तीय बजारमा देखिएका समस्याहरू मौद्रिक नीतिले समाधान गर्न खोजेको बताउनुभयो। रेडियो नेपाल संघको कुराकानीमा अध्यक्ष केसीले मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य लिएको, पुँजीको पर्याप्ततालाई खुकुलो बनाएकोले बैंकहरूको लगानी क्षमता बढेर जाने उल्लेख गर्नुभयो। अबका दिनमा सरकारले आर्थिक नीतिलाई केही लचिलो बनाउँदै अघि बढेमा मुलुकमा पुँजीगत खर्च बढेर अर्थतन्त्रलाई सकारात्मक लयमा ल्याउन मौद्रिक नीतिले भूमिका खेल्ने पनि अध्यक्ष केसीले उल्लेख गर्नुभयो। गत आर्थिक वर्ष 2080-81 स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब 31.5 अर्ब रूपियाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार नेपालले बढ़ी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तु पछि तेस्रो स्थानमा स्मार्टफोन लगायतका सामग्रीहरूको रहेको छ। गत आर्थिक वर्षमा स्मार्टफोन आयातमा मात्र 28.66 करोड़ 62,35,000 बराबर रकम बाहिरिएको थियो। गत आर्थिक वर्षमा 18,39,035 सेट स्मार्टफोन नेपाल भित्रिएका छन्। स्मार्टफोनको आयातबाट सरकारले 5,33,94,00,000 बराबर भन्सार राजस्व उठाएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। गत आर्थिक वर्षमा 1,42,90,85,000 बराबरको 17,58,690 सेट टेलिफोन आयात भएका छन्। त्यस्तै हेडफोन आयातमा मात्र 65,93,00,000 रुपियाँ विदेशिएको छ। पूर्वी नाका काँकड़ वित्तबाट 2,96,41,94,00,000 मूल्य बराबरका 79,801 मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ। सोही अवधिमा 24,19,34,000 मूल्य बराबरका 21,994 मेट्रिक टन भेनियर उड भारत निर्यात भएको छ भने 2,71,79,00,000 मूल्य बराबरका 77,712 मेट्रिक टन प्लाईवुड भारत निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताका सूचना अधिकारी चन्द्रशेखर यादवले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
विश्व खेलकुदको महाकुम्भ 33 ग्रीष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रूपमा शुरू भएको छ। फ्रान्सको पेरिस स्थित सेन नदीमा शुक्रबार राति भव्य समारोह बीच उद्घाटन गरिएको हो। ओलम्पिकको औपचारिक उद्घाटन भए पनि केही खेल भने जुलाई 24 तारीकदेखि नै शुरू भइसकेका छन्। फुटबल, आर्चरी, रग्बी, सेभेन्स र ह्याण्डबल उद्घाटन अघि नै शुरू भइसकेका थिए। ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर भएको पहिलो पटक हो। ओलम्पिकमा सहभागी टोलीलाई डुंगा र क्रूजमा राखेर सेन नदीमा मार्च पास गराइएको थियो। पेरिस स्थित पोन्ट दि अस्ट्रलिजबाट शुरू भएको मार्च पास विश्व चर्चित आइफल टावरमा पुगेर टुङ्गिएको थियो। कड़ा सुरक्षा बीच भएको उद्घाटन समारोहको मार्च पासका लागि 85 डुंगा प्रयोग गरिएको थियो। ओलम्पिक मार्च पासमा नेपालको झण्डा टेबल टेनिसका सेन्टु श्रेष्ठ र जुडो खेलाड़ी मनिता श्रेष्ठ प्रधानले बोकेका छन्। आईओसीले टोकियो ओलम्पिक 2020 संस्करणदेखि पुरूष र महिला खेलाड़ीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन शुरू गरेको थियो। मार्च पासमा सेन्टु र मनिता सहित नेपालबाट 8 जनाको सहभागिता रहेको थियो। नेपाली टोलीका सेफ द मिशन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी एनओसी का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसी की उपाध्यक्ष ज्योति राणा, एनओसी का सचिव रामजी बहादुर श्रेष्ठ, पौडी खेलाड़ी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो। मार्च पासमा नेपाल सहित नामिबिया र नाउरूको टोलीलाई एउटै डुंगामा राखिएको थियो। मार्च पास सहभागी 206 राष्ट्रका खेलाड़ी र अफिसियल गरेर करिब 7,000 मात्र सहभागी थिए। फ्रान्सले 100 वर्षपछि ओलम्पिक आयोजना गरेको हो। पछिल्लो पटक सन 1924 8 संस्करण पेरिस शहरमै भएको थियो। नेपालबाट 6 खेलमा 7 खेलाड़ी सहभागी छन्। टेबल टेनिसमा सेन्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरूष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही, केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कला र संस्कृतिका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ललितपुर र कैलालीमा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि। सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य सेवा विभागको आग्रह। सुशासन र अर्थतन्त्रमा सुधार ल्याउनु नै सरकारको प्राथमिकता भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई र दक्षिण पूर्वी एसियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको भनाई। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।